तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
र श्रोताहरू, एसबीएस नेपालीमा अब पालो भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्ने।
निर्वाचन आयोगले राजनैतिक दलहरूलाई आउँदो मार्च पाँचका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक तिहाई महिला उम्मेद्वार उठाउन निर्देशन दिएको छ। आयोगले यस्तो निर्देशन दिएको यो पहिलो पटक भने होइन। यसअघि भएको 2079 को निर्वाचनमा पनि आयोगले यस प्रकारको निर्देशन दिएको थियो, जसको राजनैतिक दलहरूले पालना गरेका थिएनन्। निर्वाचन आयोगले केही वर्ष अघि तयार पारेर गृह मन्त्रालयलाई बुझाएको निर्वाचन सम्बन्धी एकीकृत विधेयकमा पनि यो प्रावधान रहेको छ। संघीय संसदमा एक तिहाई सदस्य महिला हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ। दलहरूले समानुपातिक निर्वाचन प्रणाली मार्फत यो संख्या पुर्याउने गरेका छन्। प्रतिनिधि सभाको कुल 275 सदस्य मध्ये 110 समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने प्रावधान रहेको छ। निर्वाचन सम्बन्धी अर्को प्रसङ्गमा समानुपातिक निर्वाचन प्रणाली तर्फको कार्यक्रम आयोगले सुरु गरेको छ। सुरुमा दलहरूले आवेदन दिने तालिका रहेको छ, जस अन्तर्गत आइतबार बिहान 10 बजेदेखि आवेदन दिने समय सुरु भएको छ। यसका साथै आयोगले आगामी निर्वाचनमा सहभागी हुने दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ। आयोगले एकल र संयुक्त गरी निर्वाचनमा भाग लिन 114 दललाई 107 निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले 14 उमेर पुरा नभएका विद्यार्थीले एसईई परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गर्दैछ। बोर्डले 14 पुरा भएका विद्यार्थीले मात्र एसईई परीक्षा दिन पाउने भन्ने निर्णय गरेको छ र विद्यालयहरूलाई यसबारे निर्देशन समेत दिएको छ। जेएनजी आन्दोलनपछि बनेको सरकारप्रति केही साता यता जेएनजी अभियन्ताहरूले नै असन्तुष्टि जनाइरहेका छन्। सरकारले जेएनजी अभियन्ता प्रकाश शर्मालाई पक्राउ गरेपछि उनीहरू आक्रोशित बनेका छन्। शर्माको रिहाईको माग उनीहरूले राखेका छन्। माग राख्नेमा विशेष त मिराज ढुङ्गाना समूह सक्रिय देखिएको छ। शर्माले प्रधानमन्त्री निवास बालवाटारमा उनको राजीनामा माग गर्दै पर्चा टाँसेका थिए। शर्माको रिहाईको माग गर्दै ढुङ्गानाले भने,
प्रधानमन्त्री ज्यूको आदेश अनुसार गरी खान देऊ हाम्रो अभियानको प्रकाश शर्माजीलाई पुलिसले मध्य रातमा कुट्दै पिट्दै गिरफ्तार गरेको छ। यसको हामी घोर निन्दा गर्छौँ। प्रधानमन्त्री ज्यू, यदि जेएनजीले बनाएको सरकार हो भने र हाइजाकरको सरकार होइन भने तपाईँले किन यस्तो हामी माथि चाहिँ दम्ब देखाउनु भइरहेको छ? यही शैलीमा तपाईँ प्रस्तुत हुने हो भने तपाईँ ढुक्क हुनुहोस्। तपाईँ धेरै समयसम्म चाहिँ प्रधानमन्त्री रहनुहुन्न।
प्रधानमन्त्री कार्कीले भने तोकिएको मितिमा निर्वाचन गराउने प्रतिबद्धता दोहोऱ्याइरहेकी छन्। यस साता दलहरूसँगको बैठकमा निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताइन्। साथै चुनाव राजनीतिक दलहरूलाई स्थापित गर्न चाहिएको भन्दै सबैलाई सहयोग गर्न अपिल गरिन्। प्रतिबद्धता उनले राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै पनि राखिन्। उनले भनिन्,
निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु पर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको छ। यस अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा गर्दछौँ।
नेपालमा 100 ठूला दरका भारतीय नोट चलाउन पाउने भएको छ। हाल नेपालमा 100 भारू मात्र चल्तीमा रहेको छ। रिजर्भ ब्याङ्क अफ इन्डियाले अनुमति दिएपछि अब 500, 2000 लगायतका नोट पनि चल्ने भएको हो। सन् 2016 भारतले 500 र 1000 दरका नोटमा प्रतिबन्ध लगाएपछि 100 ठूलो दरका नोट भारत लैजान अनुमति दिएको थिएन। नौबिसे मलेखु सडक खण्ड स्तरोन्नतिका लागि दैनिक 5 बन्द हुने भएको छ। अधिकारीहरूका अनुसार बुधबारदेखि कालो पत्र गर्नका लागि उक्त सडक खण्ड 5 लागि बन्द हुन लागेको हो। डिसेम्बर 10-16 बिहान 10:30 3 उक्त सडक खण्डमा यातायात आवागमन बन्द गरिने जनाइएको छ। मानव अधिकार आयोगको सिफारिसको कार्यान्वयन सन्तोषजनक नरहेको आयोगको प्रतिवेदनले देखाएको छ। आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई उसको वार्षिक प्रतिवेदन पेश गर्यो। प्रतिवेदनका अनुसार आयोगको सिफारिस पूर्ण कार्यान्वयन भएको अवस्था करिब 13% रहेको छ भने आंशिक कार्यान्वयन करिब 34% रहेको छ। एक वर्षको अवधिमा आयोगमा मानव अधिकार उल्लङ्घन सम्बन्धी 105 नयाँ उजुरी दर्ता भए। नेकपा एमाले प्रतिनिधि सभा विघटन विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चको संवैधानिक इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। आदेशमा 7 दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ। प्रधानमन्त्री नियुक्त भए लगत्तै कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए। नेपाली काङ्ग्रेस पनि प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालत पुगेको छ। काङ्ग्रेसले तत्कालीन प्रमुख सचेतक श्याम घिमिरे सहित 7 तर्फबाट आइतबार रिट निवेदन पेश गरेको हो। नेपालका 19 विद्यार्थीहरूलाई अस्ट्रेलिया अवार्ड छात्रवृत्ति प्रदान भएको नेपालस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ। दूतावासद्वारा जारी एक विज्ञप्तिका अनुसार उक्त छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले सन् 2026 अस्ट्रेलियाका विश्वस्तरीय विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अध्ययन सुरु गर्नेछन्। नेपालका लागि अस्ट्रेलियाली राजदूत लियन जोन्स्टन र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री चुडामणि पौडेलले नेपाली विद्यार्थीहरूलाई एक समारोह बीच उक्त अवार्ड प्रदान गरे। उज्यालो नेपाल पार्टीले आयोजना गरेको औपचारिक घोषणा सभामा सुशीला कार्की नेतृत्वको सरकारमा रहेका मन्त्री कुलमान घिसिङ उपस्थित भएर मन्तव्य दिए। बुधबार आयोजित कार्यक्रममा उनले आफू पार्टीसँग संलग्न रहेको बताएनन्। उज्यालो नेपाल मात्र नभई अन्य पार्टीले पनि यस्ता समारोहमा बोलाए उपस्थित हुन सक्ने बताए। उक्त दल उनकै संरक्षणमा गठित भएको चर्चा चलिरहेका बेला सो समारोहमा भएको उनको उपस्थितिलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन्। समारोहमा आफ्नो मन्तव्य दिँदै उनले देश विकास गर्नै पर्ने, यसका लागि केही नीति नियम परिवर्तन गर्नुपर्ने देखिएको लगायत विषयमा चर्चा गरे।
वैकल्पिक भन्ने साथीहरू सबै एक ठाउँमा आएर जस्तोसुकै परिस्थितिमा पनि एकताभक्त भएर यो परिवर्तनलाई परिणाम दिनुपर्नेछ। त्यो परिवर्तनको लागि देशभित्र रहेका, देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूले योगदान गर्नुपर्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अनियमितता गरेको आरोपमा 55 विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ, जसमा 5 तत्कालीन मन्त्री समेत रहेका छन्। स्वीकृत रकमलाई अस्वाभाविक रूपमा बढाएको आरोप उनीहरूलाई लागेको छ। निर्माण सम्झौता गर्ने चिनिया कम्पनी विरुद्ध पनि मुद्दा लगाइएको छ। मुद्दा लाग्ने पूर्व मन्त्रीहरूमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय टोपबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र अर्थमन्त्री रामशरण महत रहेका छन्। शिवाली गुरुङ अस्ट्रेलियन ओपनमा सहभागी हुने भएकी छन्। आफ्नो उमेर समूहको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले अस्ट्रेलियन ओपनमा आफ्नो स्थान बनाएकी हुन्। अस्ट्रेलियन ओपनको 14 मुनिको जुनियर एलिट विधामा उनले खेल्ने छिन्। एपिएफले साफ वुमेन्स क्लब च्याम्पियनसिप 2025 सुखद सुरुवात गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाली लिग च्याम्पियन एपिएफले बङ्गलादेशको नसरिन स्पोर्ट्स एकाडेमीलाई 4-0 पराजित गर्यो। दशरथ रङ्गशालामा भएको खेलमा एपिएफका लागि रश्मि कुमारी घिसिङ र मीना देउवाले बराबर 2 गरे। जितसँगै एपिएफले दक्षिण एसियाका 5 राष्ट्र च्याम्पियन क्लबहरू सहभागी प्रतियोगिताको खेलहरू सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछन्। भारतबाट प्रतियोगिताको विजेता टोलीले $10,000 र उपविजेता टोलीले $5,000 पाउनेछन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
र श्रोतावृन्द, एसबीएस नेपालीको यो रेडियो कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ र भर्खरै सुन्यौं नेपाल संवाददाता प्रतीक्षा दुलालबाट यो साप्ताहिक नेपाल अपडेट। अब भने आजको कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको। ब्रेक अघि हामी ब्रेक पछि हामीसँग के सामग्रीहरू छन् तपाईँहरूलाई बताइहालौ। हामी नाटीको बारेमा कुराकानी गर्न गइरहेका छौं। अस्ट्रेलियामा एउटा ट्रान्सलेटर वा इन्टरप्रेटरको रूपमा काम गर्दा चाहिँ कस्तो हुन्छ र के कामहरू गर्नुपर्छ भन्ने विषयमा एक अनुवादक तथा दोभाषीका रूपमा काम गर्दा गर्दै आएका मेलबर्नका सुधीर श्रेष्ठसँगको कुराकानी हामी सुन्नेछौँ केही बेरमा, र त्यसपछि फेरि पनि आज हाम्रो चर्चाको विषय हुनेछ सोसियल मिडिया ब्यान। अस्ट्रेलियाको जुन अन्डर 16 सोसियल मिडिया ब्यान छ, त्यही बारेमा फेरि हामी चर्चा गर्न गइरहेका छौँ। कार्यक्रमको अन्तिमसम्म सुनेर साथ दिनुहोला, र तपाईँको विचार चाहिँ के छ यो ब्यानलाई लिएर हामीलाई मेसेज गरेर बताउन सक्नुहुन्छ। तपाईँको जवाब हामी श्रोताहरूलाई पढेर सुनाउनेछौँ। नम्बरमा भन्न गइरहेकी छु, नोट गर्नुहोस् है त, 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767। 0439799767 0439799767। वा तपाईँले हामीलाई सोसियल मिडियामै मेसेज पनि गरेर पठाउन सक्नुहुन्छ आफ्नो जवाब। फेसबुक र इन्स्टाग्राममा हामीले हाम्रो हरेक कार्यक्रम अगाडि झैँ स्टोरी हालिसकेका छौँ, त्यसमै रिप्लाई गर्नुहोस्, वा हाम्रो ह्यान्डल हो SBS नेपाली। अहिलेको लागि भने ब्रेकको पालो।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।